quite comical, actually, when you realize the difference between reality and what some people are talking on TV about.
You might want to ask yourself why the entire culture is utterly saturated with mass media entertainment from all sides, while the educational system in America continues its stupefying downward slide since the U.S. government decided to take over and subsidize the public school system.
What your government pays for, it gets. When we understand that, then we look at government-financed institutions of education and see the kind of students and the kind of education that's being turned out by these government-financed schools. Logic will tell you that if what is being turned out in those schools was not in accord with what the state and the federal government wanted, then it would change it. The bottom line is that the government is getting what they have ordered. They do not want your children to be educated. They do not want you to think too much. That is why our country and our world has become so proliferated with entertainments, mass media, television shows, amusement parks, drugs, alcohol, and every kind of entertainment to keep the human mind entertained so that you don't get in the way of important people by doing too much thinking. You had better wake up and understand that there are people who are guiding your life and you don't even know it.
We're in a lot of trouble because you people and 62 million other Americans are listening to me right now, because less than 3% of you people read books, because less than 15% of you read newspapers, because the only truth you know is what you get over this tube. Right now, there is a whole, an entire generation that never knew anything that didn't come out of this tube. This tube is the gospel, the ultimate revelation. This tube can make or break presidents, popes, prime ministers. This tube is the most awesome goddamn force in the whole godless world. And woe is us if it ever falls into the hands of the wrong people. And when the largest company in the world controls the most awesome goddamn propaganda force in the whole godless world, who knows what shit will be peddled for truth on this network. So you listen to me. Listen to me. Television is not the truth. Television is a goddamn amusement park. Television is a circus, a carnival, a traveling troupe of acrobats, storytellers, dancers, singers, jugglers, sideshow freaks, lion tamers, and football players. We're in the boredom-killing business. But you people sit there day after day, night after night, all ages, colors, creeds. We're all you know. You're beginning to believe the illusions we're spinning here. You're beginning to think that the tube is reality and that your own lives are unreal. You do whatever the tube tells you. You dress like the tube. You eat like the tube. You raise your children like the tube. You even think like the tube. This is mass madness, you maniacs. In God's name, you people are the real thing. We are the illusion.
The last thing the men behind the curtain want is a conscious, informed public capable of critical thinking.
शाह जो एक यजीदी रवश पर कारबंद और खुले बंदों को भी पैगाम देता था, हर चीज को सरेआम पायमाल करता है। औरतों के सरों से उन्होंने कानून बनाया कि हम सफेद तमद्दुन लेकर आए हैं, और उसने ऐलान किया कि तुर्किया की तर्ज पर कमाल अतातुर्क की तर्ज पर, कमाल मुस्तफा पाशा की तर्ज पर हम ईरानी सोसाइटी को बनाएंगे। लिहाजा सबसे पहले उसने जो इकदाम किया वो ये कि औरतों के लिए हिजाब को हराम करार दिया, ममनू करार दिया, और फौजियों को रवाना किया जिन्होंने असले की मदद से औरतों की चादरें उतारी। बाहिजाब खवातीन ईरान के अंदर जब मजहबी मराकज के अंदर जब आती, वहां पर फौजी मौजूद होते, या बाजार में कहीं भी अगर दुपट्टा ओढ़े हुए या स्कार्फ पहने हुए या चादर ओढ़े हुए, बुरका ओढ़े हुए अगर कोई खातून मिल जाती तो असले की मदद से जाकर उसका लिबास और उसकी चादरें उतार लेते। वही काम जो यजीद ने किया, ये शहनशाह और ये बादशाह कर रहा था तमद्दुन के नाम पर, और कहा कि हम यूरोप से बहुत पीछे रह गए हैं, और उस वक्त उसने ऐलान किया कि हिजाब एक अकबमानदगी और पसमानदगी की अलामत है। यूरोप जो इतना तरक्की कर चुका है, वहां जाकर खवातीन को देखे आप कि न सिर्फ उनके सार उड़ियान है बल्कि वो तमाम सरापा उड़ियान है, उनकी टांगे तक उड़ियान है। ये बात खुद एक तुर्किया के एक जिम्मेदार अफसर की जबानी, आरसीडी मुआहदे के एक रुकन की जबानी, एक बुजुर्ग आपके मुल्क के पाकिस्तान के, उन्होंने बताई कि जब हमने तुर्किया वालों से ये पूछा कि आप जो इतना इसरार करते हैं यूरोपीय यूनियन में जाने का, तो क्यों इतना इसरार नहीं करते कि किसी एशियन यूनियन में आ जाओ, इस्लामी ममालिक से आपके ज्यादा रवाबित करीब है, आपका कल्चर इनसे ज्यादा करीब है, आप बाकी तमाम रिश्तों से आलम इस्लाम से मुंसलिक हो, लेकिन सिर्फ जमीन का एक टुकड़ा आपका थोड़ा सा यूरोप में है, तो उस जमीन के एक टुकड़े की वजह से आप यूरोप में जाना चाहते हो, तो इतनी मुश्किलात अकदार एशिया के साथ और मुसलमानों के साथ इन सबको पायमाल करते हो। उस आरसीडी के तुर्की नुमाइंदे के बकौल, ये हमारे मुल्क के जो आरसीडी के उस वक्त के नुमाइंदे थे, उनकी जबान याद कर रहा हूं, उन्होंने कहा कि जवाब उस शख्स ने यह दिया कि आपको क्या मालूम कि हम इस तरक्की की कीमत कितनी अदा कर चुके हैं, आज तक कितनी कीमत इस तरक्की की हम अदा कर चुके हैं यूरोप में जाने की। कहा कि हम जब पहली दफा तजवीज पेश की उनको कि हम भी यूरोप में आना चाहते हैं, तो उन्होंने हमें कहा कि आप बहुत पसमानदा हो, और पसमानदगी का जो पैमाना हमें बताया, कहा कि देखो आकर यूरोप में यूरोपियन शहरों को देखो, हमारी खवातीन को देखो और अपनी खवातीन को देखो। उस वक्त तुर्किया की खवातीन बाहिजाब थी। कहा कि आपकी खवातीन बाहिजाब है जो पसमानदा मुआशरे की अक्कासी करती है, और यूरोपी खातीन को खातून को देखो, मर्दों के शाना बशाना और बेहिजाब, ज्यादा ये तरक्की और तमद्दुन की अलामत है। तो आप एक पसमानदा मुआशरा किस तरह, आपने ये ख्वाहिश है कि आप हमारी यूनियन में शामिल हो जाओ और हमारी सोसाइटी का हिस्सा बन जाओ, हम भी उस तरह बदनाम होकर पसमानदा हो जाएंगे, पहले आपको अपने आप को मुतरक्की और मुतमद्दन बनाओ। शर्त ये रखी कि पहली शर्त यह है कि तुम्हारी खवातीन का हिजाब ना हो। लिहाजा उन्होंने आकर कहा कि हमने बड़ी मुश्किल से बहुत सारे हरबे इस्तेमाल किए और तुर्किया में खवातीन को बेहिजाब किया, बेहिजाब करने में चंद साल लग गए। जब उसके बाद हम दोबारा गए और उनको जाकर वो तस्वीरें दिखाई और उन्हें दावत की कि अब आओ तुर्किया के शहरों में, इस्तांबुल में और अंकारा में आकर नमूना देखो, तुम्हारे शहरों जैसा नमूना बन गया, अब किसी के सर पर चादर स्कार्फ और दुपट्टा नहीं देखोगे। उन्होंने जवाब दिया कि वो तो चंद साल पहले हमारी ये तरक्की की हक थी, अब तो तुमने औरतों के फकत सार उड़ियान किए हैं, लेकिन यूरोप की तरक्की तक फिर भी नहीं पहुंच सकते, इसलिए कि अब देखो हमारी औरतों की टांगे कहां तक उड़ियान हो चुकी हैं, अब तो इनकी घुटनों तक ये उड़ियान हो चुकी है, अब तो ये घुटनों तक उड़ियान हो चुकी है, और तुमने अभी सिर्फ सार उड़ियान किया है, लिहाजा दोबारा जो और तरक्की के इस पैरामीटर को जाकर पहले फराहम करो और फिर आकर कहना, दरखास्त देना कि हम आपको कबूल करें। कल चंद साल हमें लग गए औरतों को उनके लिबास, मकामी लिबास उतार कर उनको स्कर्ट पहनाने में, ताकि इनकी पिंडलियां उड़ियान हो और उड़ियान पिंडलियों से यूरोपी शबाहत बने, ताकि हमारा तमद्दुन और कल्चर मुतरक्की दुनिया का बन जाए और फिर उसके बाद हमें यूरोपीय यूनियन में कबूल कर लिया जाए। कहा हम जब चंद साल लग गए स्कर्ट पहनवाकर, तस्वीरें लेकर, फिल्में लेकर उनके पास गए, तो उन्होंने कहा कि आपकी स्कर्ट का साइज 10 साल पहले का है जो घुटनों तक है, और अब देखो हमारी खवातीन का साइज कहां जा पहुंचा है, तो आप तरक्की के मेयार को अभी भी नहीं पा सके। तो उसने कहा कि हमने अपनी मां बहनों को नंगा कर दिया, लेकिन आज तक उन्होंने हमें तरक्की के अंदर कबूल नहीं किया, हमने अपनी नामूस उड़ियान कर दी दरबार बाजारों के अंदर, और हम अपनी आंखों के सामने अब मां बहनों को सत्र देखते हैं, ये सिर्फ वो कीमत है जो हम इस तरक्की की अदा कर रहे हैं, लेकिन आज भी देखो वो हमें कबूल करने के लिए तैयार नहीं है। और आपने देखा पिछले साल, अभी एक साल नहीं हुआ, तुर्किया के अंदर ये कानून तस्वीर हुआ, उनकी पार्लियामेंट ने कहा कि आपके मुल्क में अभी जब उन्होंने आखिरी दफा दरखास्त की, रुजू किया यूरोपीय यूनियन में, जवाब ये आया कि आपके यहां एक ऐसी पाबंदी है कि आपका मुआशरा कभी आजाद हो ही नहीं सकता, आपका मुआशरा कभी हमारे लेवल में पहुंच ही नहीं सकता, एक ऐसी रुकावट आपके मुआशरे में है। कौन सी रुकावट? कहा आपके मुआशरे में अभी तक महरम और नामहरम की तमीज मौजूद है, अभी तक उसके अंदर महरम और नामहरम की तमीज मौजूद है, अभी तक उसमें सेक्सुअल रिलेशन की पाबंदी मौजूद है, لہذا جب تک یہ پابندی ہے آپ کبھی ہماری سطح تک آ نہیں سکتے. آپ کے ملک میں ابھی بھی لڑکی لڑکے کے ملاپ کو زنا کہا جاتا ہے. اگر یہ قانون رہا اور یہ معاشرہ اس پابندی میں جکڑا رہا آپ کبھی بھی ہمارے ترقی کی حد تک نہیں پہنچ سکتے. چند مہینے پہلے ترکیہ کی پارلیمنٹ میں بیٹھ کر یہ قانون تسلیم کر دیا کہ اس ملک میں اس کے بعد کوئی نامحرم, کوئی لڑکی لڑکا, کوئی زن و مرد آپس میں کوئی فساد, کوئی تباہی, کوئی بربادی کرے وہ اس ملک کے قانون کے مطابق جرم نہیں ہوگا, وہ اس ملک کے مطابق جرم نہیں. یہ آپ دیکھیں, آپ اخبار پڑھ لیں, میڈیا آپ کے پاس موجود ہے. یہ ترقی کی طرف سفر ہو رہا ہے. یہ ترکیہ ہے جو آج جہاں جا پہنچا, جس کے اندر گناہ کو ایک جرم کے حوالے سے کاٹ دیا گیا اور کہا گیا کہ جرائم کی سطح بہت نیچے آ گئی ہے. ترقی کا معیار یہ ہے کہ ترکیہ کے اندر جرائم کی سطح بہت نیچے آ گئی ہے, نہ اس وجہ سے کہ جرائم پہ قابو پا لیا گیا ہے, نہ بلکہ جرائم کو قانونی حیثیت دی گئی ہے. اب اس کے بعد جرائم قانونی ہے, لہذا آپ کو جرم نہیں کرتا. اب کوئی نامحرم محرم کے ساتھ مل کر کوئی جرم نہیں کرتا. آپ دیکھیں ترکی نے یہ سفر کتنے سالوں میں کیا, یہی شہنشاہ کرنا چاہتا تھا, یہی رضا شاہ کرنا چاہتا تھا ایران کے اندر. جب اس نے انقلاب سفید اور تمدن سفید کا نعرہ لگایا آ کر اور اس نے کہا کہ ہم بھی اس ترقی کی راہ پر جانا چاہتے ہیں, آغاز اس نے عورتوں کے سروں سے چادریں اتارنے سے کیا اور پھر اس کے اندر مشرق کے اندر مسجد گور شاد میں وہ قیام ہوا. خواتین, باحیا خواتین نے اٹھ کر اس حد کی پائمالی کے خلاف قیام کیا اور کتنی خواتین اس راہ میں شہید ہوئیں, کتنی خواتین نے اس راہ میں جان لی اپنے حجاب کی راہ میں اور اس حد الہی کا دفاع کیا. لیکن یہ یزیدی عزائم, شہنشاہ کے یہ عزائم, بہت سارے اہل علم خوش تھے اس وقت کہ ہمارا ملک ترقی کی راہ پر جا رہا ہے, تمدن کے راستے پر جا رہا ہے اور نئی دنیا میں شامل ہو رہا ہے, ایران کو نئی روشنی مل رہی ہے. لیکن اس وقت عاشورا کے شعور لینے والا ایک فقیر اور ایک مجتہد اور ایک فرزند سید شہدا انقلاب سے 15 سال بیٹھ کر قوم کے اندر فریادیں کر رہا تھا کہ اے علماء, اے مراجع, من اعلام خطر می کنم, اے جہان اسلام, من اعلام خطر می کنم, اے اہل قرآن, من اسلام, من اعلام خطر می کنم, اے امت مسلمہ, من اعلام خطر می کنم, اے حوزہ علمیہ, من اعلام خطر می کنم, اے مومنین, من اعلام خطر می کنم. یعنی مجھے خطرے کا احساس ہو رہا ہے, اس ملک کے اندر ایک تفکر پال پڑ رہا ہے کہ اگر یہ تفکر بڑھتا گیا یہاں اس ملک میں محرم اور نامحرم کی تمیز ختم ہو جائے گی. یہ انقلاب سے پہلے 15 سال ایک پتی کے شعور کے نعرے تھے, یہ شعار ایک شعور کا نتیجہ تھا. ایک فقی بیٹھ کر اس وقت یہ شعار دے رہا تھا اور پوری دنیا کو شعور دے رہا تھا کہ آنکھیں کھولو, شعور کی آنکھیں کھولو, عقل کی آنکھیں کھولو, تمہارے ساتھ کیا ہونے والا ہے. وہ سفر جو ترکیہ نے چند دہائیوں میں طے کیا وہ رضا شاہ چند سالوں میں طے کرنا چاہتا تھا. لیکن وہی سفر پاکستان میں چند مہینوں میں طے کرنے کی کوشش ہے. وہ سفر جو وہاں چند دہائیوں میں ہوا, آج جا کر وہاں یہ آزادی ملی ترکیہ والوں کو. آج زنا کو قانونی حیثیت مل گئی. ترکیہ میں کوئی زنا نامی کوئی جرم نہیں ہے, اب بالکل یورپ کی طرح آزاد. اگر دونوں لڑکی لڑکا عورت مرد تھا, وہ شادی شدہ ہو یا نہ ہو, کسی کی بہن ہو, کسی کی ماں ہو, کسی کی بیٹی ہو, اگر وہ راضی ہو گئی ہے, نہ اس کو بھائی روک سکتا ہے, نہ اس کو باپ روک سکتا ہے, نہ اس کو ماں روک سکتی ہے, کیونکہ اس کا حق ہے, یہ بنیادی حق ہے اس کا, نہ اس کا شوہر اس کو روک سکتا ہے, کیونکہ یہ اس کا بنیادی حق ہے اور یہ حق انہوں نے قانونی کر کے دے دیا. اب یہ آزاد میڈیا جو ہم سمجھتے ہیں بات بہت خوش ہیں, یہ شعور کہاں سے آئے, خاص بہت خوش ہیں کہ ہماری بھی ترجمانی ہو رہی ہے, ہمیں بھی دوسروں کے ہم پلہ بٹھا کے ہماری ترجمانی ہو رہی ہے آزاد میڈیا پر, کہ اس سے پہلے ہمارا آواز کہیں نہیں پہنچتی تھی, اب ہماری آواز پہنچ رہی ہے. یہ آزاد میڈیا ملینز ڈالر خرچ کر کے اس لیے نہیں بنایا گیا کہ تشیع کی دبی ہوئی آواز دنیا تک پہنچ جائے. یہ چینل اس لیے نہیں بنائے گئے کہ ہم جو ان کا ہم پر دل جل رہا تھا, وہ یہ دیکھ رہے تھے کہ اس قوم کا چینل کوئی نہیں ہے. یہ قوم جو کروڑوں روپیہ خرچ کرتی ہے ایک دو مہینوں کے اندر اور اربوں روپیہ چند دہائیوں کے اندر خرچ کرتی ہے. اس کا اپنا کوئی ٹی وی چینل نہیں ہے, لہٰذا ہم آزاد ٹی وی چینل بنا کر اور اس کے روشن فکروں کو اور اس کے دانشوروں کو بلا کر ان کو دعوت دیتے ہیں کہ آپ اپنی آواز دنیا تک پہنچائیں. نہ, یہ آزاد ٹی وی یہ در حقیقت اباہی گری کا ذریعہ ہے. اس کے ذریعے سے اباہی گری پھیلے گی. اس کے ذریعے سے وہ سفر, چونکہ ترکیہ میں یہ نہیں تھے, یہ ہتھیار نہیں تھے اس وقت, ان کو جو چند دہائیاں لگ گئیں اباہی گری پھیلانے میں, اس وجہ سے کہ ان کے پاس اس وقت آزاد چینل کا تصور بھی نہیں تھا, انہیں مختلف ملے بہانوں سے یہ کام کرنا پڑ رہا تھا. شہنشاہ ایران نے یہ سفر پولیس اور فوج کی نیت کے ذریعے سے یہ کیا, پردے اتروائے. لیکن آج کے اس میڈیا کے دور میں نہ کام پولیس سے لینا ہے اور نہ یہ کام کسی اور سے لینا ہے. یہی پردے اور یہی حجاب اور یہی حیا یہ آج میڈیا کے ذریعے سے اتروانا ہے اور یہ اتار رہا ہے. جب سے یہ بہت ساری چیزیں انسان کو ملتی ہے سننے کو, جب سے یہ مجھے خبر دی ایک مومن نے, خدا شاید ایک عجیب حال ہوا کہ کیا ہو رہا ہے یہاں پر, اور وہ شعور کہاں گیا جو سمجھے کہ کیا ہو رہا ہے ہمارے ساتھ. بتایا کہ ایک ٹی وی چینل پر پروگرام آتا ہے الجھن سلجھن, غالباً اس نام سے اسی یا اس کے نام کا کوئی اور ہوگا, آپ بہتر سمجھتے ہوں گے, اسی نام سے جو معاشرے کی الجھنیں دور کرتا ہے, اور لوگ آن لائن اس سے اپنی الجھنیں پیش کرتے ہیں اور وہاں پر ایک بیٹھا ہوا ایکسپرٹ ان الجھنوں کا جواب دیتا ہے, اس سلجھنیں پیش کرتا ہے ان کو. لوگ اپنی الجھنیں پیش کرتے ہیں, وہ اپنی سلجھنے ان کو رائے دیتا ہے. شاید آپ نے بھی سنا ہوگا, کہا کہ کسی نے ایک خاتون نے ایک لڑکی نے اپنی الجھن پیش کی. وہ ایک مقدس ممبر سے میں بات کر رہا ہوں, اور کہا کہ بعض باتیں یزید کے دربار میں بھی ایسی ہوئی کہ انسان اظہار نہیں کر سکتا. یہ انہی باتوں میں سے ایک ہے جس سے انسان کے لیے اظہار تک بہت دشوار ہے. وہ زبان ساتھ نہیں دیتی انسان کو کہ یہ کلمات زبان پہ لائے انسان, اور خصوصاً با حیا و با عفت لوگوں کو یہ بات بھی سنائے. لیکن صرف اس لیے کہ وہ شعور بیدار ہو جائے, وہ عزائم باطنی کے لیے وہ شعور بیدار ہو جائے کہ کیا ہونے والا ہے اور کیا ہو رہا ہے. کیا ایک لڑکی نے فون کیا اور اس نے اپنی الجھن پیش کی, جو آن لائن سب سن رہے ہیں, ساری دنیا سن رہی ہے. الجھن اس نے یہ پیش کی کہ میں اور میرے جوان بھائی نے مل کر بیٹھ کر ایک سیکشل فلم دیکھی ہے. فلم دیکھنے کے بعد دونوں کے احساسات جنسی ابھر آئے, اور اس کے بعد انہوں نے وہ کیا جو انسان بیان بھی نہیں کر سکتا. بہن اور بھائی نے اس فلم دیکھنے کے بعد, یہ الجھن پیش ہو رہی ہے اس پروگرام پر, یہ ٹیلی فون ساری دنیا کو سنایا جا رہا ہے. الجھن کیا ہے اس کی؟ کیا الجھن یہ ہے کہ اس وقت تو ہم دونوں راضی تھے, دونوں نے مل کر یہ کام کیا, لیکن اب میرا بھائی دوبارہ مجھ سے پھر یہی ڈیمانڈ رکھتا ہے, لیکن میرا جی نہیں کرتا, تو آپ برائے مہربانی اس ٹی وی پروگرام میں میری اس الجھن کو حل کریے کہ میں کیا کروں. کیا ہو رہا ہے؟ یہ ایک اسلامی ملک ہے, یہ باحیا لوگوں کا ملک ہے, با عفت لوگوں کا ملک ہے. یہ کیا سنایا جا رہا ہے؟ یہ کیا الجھنے ہیں اور کیا سلجھنے ہیں؟ اس آزاد میڈیا کا مقصد معلوم ہو گیا کیا ہے؟ کیوں اس کو سنایا گیا؟ جب ایک ایسا ٹیلی فون آئے اس کو سینسر کیا جا سکتا ہے. کیوں اس کو سنایا گیا؟ سب نے سنا. اس لیے نہیں سنایا گیا کہ فقط ایک فرد کی مشکل تھی, الجھن تھی, اس کو حل کرنا تھا. نہ, یہ ایک حرمت شکنی ہے, حرمت کی پائمالی کی گئی, اس اعلان سے حرمت کی پائمالی کی گئی. یہ اس لیے کیا گیا تاکہ سنے ساری دنیا, कि ये कुछ भी किया जा सकता है और ये कुछ हो रहा है, ये कुछ मुमकिन है, ये उन बाहया खानदानों को सुनाना मकसूद था, ये उस नस्ल की गोशगुजार करना मकसूद था। ये बातें सुनकर फिर भी इंसान लगा रहे अपनी इबादतों में, लगा रहे अपनी तस्बीहों में, फिर भी सवाल करे कि सैयद शुहदा ने क्यों कयाम किया था। फिर सर आ जाए उस दरबार शाम में, आ जाए उस लईन के पास जो यही चाहता था, जिसने खुद अपने अमल से ये किताबों में, मोतबर किताबों में दर्ज है कि यजीद के तजावजात अपनी मां पर, अपनी पोती पर और अपनी बहन पर, ये आम बातें थी जिसको वो खुलकर इस इबाहीगरी को आम कर रहा था। यहां शऊर चाहिए इंसान को, बल्कि ये तो इतना बड़ा जुल्म है, सितम है कि जो बेशऊर को भी हिला देता है, जो बेशऊरों की जमीर में जगा देता है, जो बेशऊरों की फरियादें भी निकाल देता है। ऐसे जुल्म सितम के अंदर शऊर वालों के लिए सिर्फ एक ही रास्ता रह जाता है, वो जो सैयद शुहदा ने फरमाया था, इन्नी ला अरल मौत इल्ला सआदतन वल हयात मा अज़्ज़ालिमीन इल्ला बरमा। ऐसे माहौल में आकर इंसान आरजू मर्ग करता है और दुआ करता है परवरदिगार से कि इससे पहले कि वो दिन आए कि अस्तगा तेरी हुदूद घर घर में पायमाल हो जाए, हमें मौत आ जाए, न देख सके हम वो मंजर। अमीरुल मोमिनीन के जमाने में एक यहूदन के पांव से शामी लश्कर मिस्र से एक पाजेब निकाल के ले गया, एक यहूदन के पांव से पाजेब निकाल के ले गया, तजावज नहीं किया, कुछ भी नहीं किया उसके साथ, सिर्फ उसके पांव से पाजेब निकाल के ले गया। अमीरुल मोमिनीन ने अपनी उम्मत को, अपने लश्कर को, अपने साथियों को जमा करके मस्जिद कूफा में खुतबा दिया, नजर इलाका में मौजूद है, कहा कि मुझे खबर मिली है कि मेरी सल्तनत के अंदर एक यहूदन के पांव से पाजेब निकाल कर ले गए हैं, तो मैं ये कहता हूं कि ऐसे में एक गैरतमंद अगर गैरत से मर जाए तो काबिले मलामत नहीं है। अरे अमीरुल मोमिनीन, अरे अली गयूर, अरे अबू तालिब के गैरतमंद बेटे, आप जो यहूदन के पांव से पाजेब उतरती बर्दाश्त नहीं करते थे, आप जो यहूदन के पांव से पाजेब उतरती बर्दाश्त नहीं कर सकते थे और उस उम्मत को कहा कि अगर कोई गैरत से मर जाए तो काबिले मलामत नहीं है, आज देखें यही उम्मत, यही शाम, यही दरबार, इसमें क्या कुछ हो रहा है।
Most people do not understand how colors, shapes, catchwords and phrases and biological timings are all used as talismans to affect humanity on an emotional and spiritual level. Colors are used hypnotically in every news channel and corporate advertisement. Fast food chains typically use vibrant reds, yellows and whites in their restaurants to cause the customers to feel hurried and restless. This helps the customers filter in and out quicker to make for more customers. Fine dining restaurants, on the other hand, use very earthy, natural colors such as soft greens, blues, and browns to calm the senses and to make for a more lengthy and peaceful meal. And the same goes for the music that is played at these establishments. Specific musical notations and progressions can give relaxing or exciting stimuli to the body without our knowledge. The music industry goes even further and uses natural rhythms of the heart to map out the tempo of pop songs. This is why 72 beats per minute is used very frequently in pop music. Music is not a product of culture. In 1986, the National Academy of Science found that infants prefer consonant sounds such as perfect fifths rather than dissonant ones. This is just a small example of our natural ability to understand sound. so be very careful when placing a child in front of a TV or near a stereo. Those who believe that children cannot comprehend violence on a TV screen or aggression from music are thinking strictly with the left brain. The child may not rationally understand the words or actions on the screen, but the right brain, even in infants, can absolutely understand everything in its immediate environment because it transmits a frequency that can affect us on a subatomic level. Science has even proven that proper sonic vibrations are essential for the health of our vegetation. Studies done on many ecosystems have shown that when a specific species becomes extinct or moves from an area, another species will replace its song patterns to fit the overall harmony of the vibrations required for plant life to thrive. All these are known as talismans and are used very carefully by corporations and the media.
This cradle-to-grave concept that they have employed and are effectively employing against this culture of ours is utterly dominating. Kids don't have a chance, and I'll say it again, the first time you parents allow your children to watch commercial television is the beginning of them being programmed to dislike you, to challenge you, ultimately to hate you and defy your authority. They are being taken away from you the first time you let them watch and from then on. And this goes back for me, Pat, to about 15 years ago. I started watching so-called kids' TV, children's TV. It used to be just Saturday morning. Now it's 24/7. But I would, having been in television news for a long time, would watch the commercials, and I'd take a pad and pencil or pen and watch them. And in a half-hour kids' program, how many commercials they were, how long they were, the duration. And I would get often a 30-second commercial would have over 50 different scenes in it. That's a different scene. The scenes weren't static either. They were all zoom, reverse zoom, swish, camera movement, jiggle, you name it. And this is 15 years ago. So the kids right away at the age of 1, 2, 3 are being tricked. They're being made dependent upon. They are being turned into literally visual amphetamine addicts at that age. And then they back it, of course, with sound. So you got audio-visual amphetamine addicts at the age of 2 and 3. And, of course, by the time they get to school, how are they going to sit still? And they don't have a chance. But you put 50 or 60 scenes in a 30-second commercial, and kids contract that. The mind at that age is extraordinary. And then all of a sudden they're being told that they have to sit down, be quiet in the classroom for 6 or 8 hours a day, and look at a page in a book. And I think you get the idea. But that's just one little example.
Matt Groening, the creator of one of the most popular cartoon series in television history, The Simpsons, is a self-confessed anarchist. Matt Groening himself has openly declared that he wanted to get his own political ideas across within his work. But he wanted to do this in such a way that people would find it easy to accept his ideas. And the means he chose to this was a clever little cartoon called The Simpsons. So what exactly is The Simpsons teaching us and our children? There are many lessons being programmed into us. These include disregard for authority, either parental and governmental, that bad manners and disobedience is the way to attain status amongst people, and that ignorance is trendy and cool, whereas knowledge is unfashionable. However, what is especially worrying is the Masonic undertones of one episode in particular, the episode in which the father figure of the family, Homer Simpson, becomes obsessed with a group called the Stonecutters. Or should it be called the Freemasons? Upon joining the group, his fellow members find a birthmark on him, a mark that makes the rest of the group declare him to be the chosen one.
You are the chosen one whom the sacred parchment prophesied would lead us to glory.
But with his newfound honor and dignity, he, Homer Simpson, fools himself into thinking that he is God.
I always wondered if there was a God, and now I know there is, and it's me.
Some may dismiss it as nothing more than a children's cartoon.